Y que sin opción. Shrupati Nishala Utala. Hazrat Apa Musa Tulsi Mujhe De Rode Me Kisi Jaga Pe Thi.
شروع کرتے ہیں نحمدہ و نصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی اللہم انفعنا بما علمتنا وعلمنا ما ینفعنا وزدنا علما آمین یا رب العالمین. ہم نے کتاب النکاح کا شروع کیا ہوا تھا چیپٹر اور اس کا ہم ریویو کر رہے تھے اور اس میں ہم آج کون سی حدیث سے شروع کریں گے؟ انشاءاللہ میرے خیال 887 ہم کر چکے ہیں, رائٹ؟ آج ہم نے انشاءاللہ تعالی 890 سے سٹارٹ کرنی ہے. جی قرآن کریم میں کچھ رشتوں کے بارے میں بتایا گیا ہے کہ وہ رشتے حرمت والے رشتے ہیں, حرام رشتے ہیں. ان کے علاوہ کون سے رشتے ایسے ہیں جن کو جمع کرنے سے منع کیا گیا ہے؟ شازیہ ناصر آپ بتائیں گی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
اس کے علاوہ دو بہنیں, ایک انسان ایک مرد کے نکاح میں نہیں آ سکتی ہیں, پھوپھی یا خالہ کے ساتھ بھانجی یا بھتیجی کو ایک وقت میں نکاح میں نہیں رکھ سکتے ہیں.
ہاں, پھوپھی کے ساتھ بھتیجی اور خالہ کے ساتھ بھانجی. خالہ کے ساتھ بھتیجی نہیں.
ہاں ٹھیک,
خالہ کے ساتھ بھانجی.
خالہ کے ساتھ بھانجی,
ہاں, بہن کی بیٹی. اور پھوپھی ہے تو یعنی بھائی کی بیٹی, وہ خالہ اور بھانجی وہ ایک ہی بات ہو گئی. لیکن ایک عورت کی بھتیجی یا بھانجی دونوں کے ساتھ نکاح نہیں ایک ہی وقت میں آدمی کر سکتا. اسی طرح دو بہنوں کے ساتھ ایک ہی وقت میں نکاح نہیں کیا جا سکتا, جمع نہیں کی جا سکتی ایک ہی نکاح میں. یہ یعنی اس کو آپ تھوڑا سا یہ کہہ سکتے ہیں جزوی محرم رشتہ کہہ سکتے ہیں. محرم تو نہیں ہے یہ رشتے, مگر فار دا ٹائم بینگ اس وقت تک جب تک کہ وہ اس کے نکاح میں ہے تب تک کوئی دوسرا اس کے وہ آدمی اس کی بھتیجی یا اس کی بھانجی کے ساتھ عورت کی نکاح نہیں کر سکتا. اچھا, جزاک اللہ خیرن. خزانہ چادری آپ بتائیں گی کہ پالتو گدوں کے بارے میں, ان کا گوشت کھانے کے بارے میں کوئی آپ کو روایت پتا ہے, کوئی حدیث پتا ہے کہ کس طرح سے اس کے بارے میں؟
جی, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی, ایک حدیث تھی, اس میں تھا کہ پالتو گدوں کا گوشت کھانے کی منع فرمایا تھا رسول اکرم صلی اللہ علیہ وسلم نے, اور ساتھ ہی جو تھا اس میں دوسری جو چیز تھی ایک اور چیز کی بھی ممانعت تھی نا, کہ نکاح جو متا تھا اس کی بھی ممانعت فرمائی تھی.
تو اس سے ہمیں پتہ چلا کہ پالتو گدھے جو ہیں, خاص طور پہ گھریلو گدھے جو گھروں میں پالے جاتے ہیں, ان کی ممانعت کی تھی آپ صلی اللہ علیہ وسلم نے, کہ وہ بھی یعنی ان سے کھانے سے منع کیا گیا, تو وہ بھی ایک حرام اس کے اندر ہی آ جاتا ہے. پھر گو کہ قرآن کریم میں اس کا ذکر نہیں ہے, لیکن ہمیں یہ یاد رکھنے کی چیز ہے کیونکہ ہمارے ہاں اس چیز اللہ تعالیٰ معاف فرمائے, بس کہ یعنی گدے کا گوشت کھلا دیتے ہیں کبھی کچھ ہے, تو یہ دیکھیں ناواقفیت ہے نا دین سے, کہ ان کو یہی نہیں پتا کہ کیا حرام کھلا رہے ہیں وہ لوگوں کو. استغفر اللہ. اچھا جی, حالت احرام میں جہاں شکار منع ہے وہاں پہ نکاح سے متعلق کیا چیز منع ہے؟ یہ راحت آپ بتائیں گی.
السلام علیکم رحمۃ اللہ. جی, وہاں نکاح کی بھی مطلب مکروہ قرار دیا کہ نکاح کرنا بھی منع ہے جب تک احرام کی حالت میں ہے.
اچھا, اور اگر کوئی لڑکی پسند کر کے اس کا پیغام دے دے تو؟
نہیں, پیغام بھی نہیں دے سکتے جب احرام کی حالت میں ہو.
ٹھیک ہے, شاباش. یعنی آپ یہ دیکھ لیں کہ وہاں پہ کوئی بچی کسی کو پسند آ جاتی ہے اپنے بیٹے کے لیے, یا کوئی لڑکا پسند آ جاتا ہے اپنی بیٹی کے لیے, تو پیغام بھی نہیں دے سکتے حالت احرام میں. جب حالت احرام سے نکل آئے تو پھر, اب یہ بات بھی آپ دیکھیں اکثریت لوگوں کو نہیں پتا ہے کہ یہ ایک چیز منع ہونے کا, جہاں پہ اور چیزوں کا تو احرام میں معلومات ہیں, کیونکہ زیادہ تر اس طرح کے شاید نہیں واقعات پیش آتے ہوں گے, اس لیے مگر اتنی حد تک منع کہ نکاح جو جائز چیز ہے اس کو بھی احرام کی حالت میں ناجائز کیا گیا ہے کہ وہ احرام کی حالت میں ایون پیغام نکاح بھی دینا یعنی اگر کوئی ضروری نہیں کہ آدمی نکاح کا پیغام دے رہا اس کے گھر والے کو رشتہ ڈالنا جس کو ہم کہتے ہیں ہمارے ہاں وہ بھی منع ہے ٹھیک ہے اچھا یہ تھوڑا سا ہم نے یہاں پہ تو نہیں ہے مگر جیسے ایکسپلینیشن میں آیا تھا اس بارے میں تھوڑا سا بتائیں گے آپ راجیہ آپ بتائیں گی کہ لوگوں کو یہ بلا کے جو دعوت کرنا یہ یا انگوٹھیاں پہنانا اس طرح کی کوئی رسم کرنا جو منگنی کی جس کو ہم کہتے ہیں کیا وہ اسلامی شاعر میں سے ہے کیا اسلامی طریقہ ہے
جیسا استاد اسلامی طور پہ جائز نہیں ہے کہ جو منگنیاں کر دی جاتی ہیں صرف آپ رشتہ جیسے طے کر سکتے ہیں لیکن باقاعدہ اس کی اناؤنسمنٹس کے لیے منگنیوں کی رسم اور یہ سب جائز نہیں ہے اسلام میں
یہ یعنی جو اس کو ہم منگنی کہتی ہیں وہ یعنی اسلامکلی اس میں کیا ہوتا پھر منگنی تو اس میں کیا ہوگا پھر
جیسے بس آپس میں طے کر لینا چاہیے بس صرف وہی بات ہو سکتی ہے لیکن ہم باقاعدہ جب منگنی کی رسم کر کے لڑکا اور لڑکی جو کہ نامحرم ہے ابھی ایک دوسرے کے لیے ان کو ساتھ بٹھانا اور ایک پراپر اس کا وہ کرنا وہ اس کی اجازت نہیں جب تک نکاح نہیں ہوگا وہ ایک دوسرے کے لیے محرم نہیں ہے
یعنی خطبت نکاح جس کو کہا جاتا ہے عربی میں اور ہمارے ہاں اس کو منگنی کہہ کے منگنی بس اتنی ہی ہے اسلام میں کہ ہاں یا نہ کر دی جائے بھائی ہاں ہم نے کرنا ہے جس کو کہتے ہیں ہم زبان دینا بس زبان دے دیا وہ یہ اس کے علاوہ جو ہم موویاں بناتے ہیں اسٹیج سجاتے ہیں میک اپ ہوتے ہیں برائڈ وہ نہیں انگیجمنٹ میک اپ الگ ہیں اور برائڈل کے الگ ہیں شادی کے اور پتہ نہیں کیا کیا یہ جو خرافات ہیں یہ کوئی منگنی کا تصور اسلام میں نہیں ہے اس قسم کی منگنی نہیں ہے ہاں منگنی کس کو کہتے ہیں اب ہم اب خطبہ تو نکاح پڑھ لیں گے یا خطبہ پڑھ لیں گے تو ہم سوچیں گے نہیں دیکھیں اس میں بھی تو قرآن میں بھی ہے خطبہ کا لفظ اور یہاں پہ حدیث میں بھی آیا تو منگنی تو اسلامک چیز ہو گئی تو وہ منگنی جو وہاں پہ کہی جا رہی ہے وہ اس کا اس منگنی سے دور دور کوئی تعلق نہیں ہے جو ہم نے منگنیاں آج کل بنا لی ہیں اور وہ جو ایکسٹراویگنٹ کر کے ایکسٹراویگنٹ نہیں بھی ہو جو ساتھ بٹھا کے اور انگوٹھیوں کا ایکسچینج کرنا وہ بھی کوئی اسلامک طریقہ نہیں ہے اچھا اگلی حدیث بہت ہی اہم حدیث ہے اس حوالے سے کہ یہ آپ کو ایٹیکیٹس بتاتی ہے جب آپ نے رشتہ ڈالنا ہو کہیں پہ بھی جی شبنم خان آپ بتائیں گی کہ اگر کسی نے رشتہ کہیں ڈالا ہو اور ہمیں لگتا ہے کہ ہم نے یہاں پہ رشتہ کرنا ہے تو کیا ہم بھی رشتہ ڈال سکتے ہیں وہاں پہ اس وقت
السلام علیکم رحمۃ اللہ وبرکاتہ جی نہیں یہ اسلام میں جس طرح بتایا ویسے بھی ہمارے مطلب معاشرے میں اس کی بات تو نہیں جو اس حدیث کے حوالے سے اور یہ بہت ہی اچھا ہے انہوں نے بتایا گیا ہے اس میں کہ کسی نے اگر رشتہ دیا ہوا اور آپ کا بھی ارادہ تھا تو لیکن آپ جب تک کہ جس نے پہلے رشتہ ڈالا ہے آپ اس کی اجازت سے یا تو بعد میں دیں یا انتظار کریں کہ اس کا کیا جواب آتا ہے
بالکل صحیح آپ نے بتایا جواب یہ اتنا اہم ایک پوائنٹ ہے جو ہم سب کو یاد رکھنے کی ضرورت ہے اب مثلاً ہے کہ اگر ہم کسی جگہ پہ انٹرسٹڈ ہیں اپنے بچے کے لیے اور ہمیں ایک دم پتہ چلتا ہے کہ فلاں نے وہاں پہ رشتہ ڈال دیا ہوا ہے تو اب ہم کہتے ہیں کہ نہیں مجھے یہ رشتہ چاہیے لوگ تو یہاں تک استغفر اللہ کرتے ہیں کہ کسی کی منگنی بھی ہوئی ہو تو کہتے ہیں کہ اس کی توڑوا کے ہم یہاں پہ کر لیں کوئی ہمارا یہاں پہ ارادہ ہے تو منگنی توڑوانا تو دور کی بات آپ یہ سوچ لیں کہ کسی نے اگر رشتے کا پیغام بھی بھیجا ہوا ہے تو جب تک وہ اپنا ارادہ بدلنا لے یا اس کو ہاں یا نہ وہاں سے ہو ظاہر اگر ہاں ہو گئی پھر تو آپ بالکل ہی نہیں ڈالیں گے لیکن اگر وہاں سے نہ ہو گئی ہے آپ کو پتہ چل گیا کنفرم ہو گیا تو پھر آپ ڈالیں یا اس کی اجازت سے دیکھیں اجازت بھی کیسے ہوگی خود آپ سوچیں نا کسی نے اگر ڈالا ہوا رشتہ تو اس نے اگر وہاں پہ کرنا ہے تو آپ کو تھوڑی کہہ دے گا کہ آپ بھی ڈال دیں بلکہ کیا ہوگا ہاں اگر اس کا ارادہ ہٹ جاتا ہے اس کا نہیں اتنا ذہن بنتا وہاں پہ کوئی بات ایسی ہو جاتی ہے نہیں وہ چاہتا وہاں پہ کرنا تبھی آپ کو کہے گا نا کہ ٹھیک ہے اب آپ ڈال دیں ایسے تو نہیں کوئی کہہ دے گا کہ نہیں یا کہیں اور ان کا پروگرام بن گیا کرنے کا تو آپ کہیں گے کہ چلیں آپ وہاں پہ ڈال دیں اور اب ہمارا نہیں ہے وہاں پہ پروگرام تو تب ہی جا کے آپ ڈال سکتی ہیں اور یہ رشتے پہ بھی اور یہ تجارت کے معاملے میں بھی कि किसी का सौदा हो रहा है, आपने देखा कि उसका सौदा हो रहा है, आप उसके ऊपर जाके सौदा लगा देते हैं कि मैं इससे ऊपर का सौदा लूं, तो कि ये किसी के लिए भी अपने दीनी भाई के लिए ये मना है कि उसके यानी उसने कहीं डाला हो, उसका कहीं बन रही है बात और आप जाके वहां पे ऊपर रेट लगा लें और उसका वो जो है सौदा वो खराब कर दें, तो ये भी जायज नहीं है किसी तरह भी। अब इसके अंदर एक एक बात और समझने की, ये सिर्फ भाव ताव करने और इस तरह, ये रोजमर्रा की हमारी जिंदगी का एक काम है, क्योंकि हम बाजार जाते हैं, यहाँ पे तो ऐसा नहीं ज्यादातर होता बाजारों में, और हमारे मुल्क में जरूर होता है कि एक ने अगर कपड़ा पकड़ा हुआ है और वो कुछ देख रही है, उसका भाव ताव कर रही है, तो उसी वक्त जाके आप उससे ऊपर की ये कितने का, अच्छा फिर मैं इतने देती हूँ, और उससे हाथ पकड़ के, उससे हाथ से पकड़ के और खुद लेने शुरू कर दिए। भाई जब आकर देख रहा है वो कोई रख दे या वो खरीद ले, उसके बाद आप जरूर खरीद लें, लेकिन उसके ऊपर ना जाके सौदा करें। इसी तरह घर वगैरह खरीदने होते हैं, गाड़ी खरीदनी होती है, आपको पता है कि किसी ने डाला हुआ, आप उसके ऊपर जाके डालने लगे, ये सही नहीं है। लेकिन ये हमारे यहाँ कितना कॉमन है ना, जबकि सुभान अल्लाह आप सल्लल्लाहु अलैहि वसल्लम ने इससे मना फरमाया, कोई छोटी बात नहीं है, हमारे नबी ने मना फरमाया। अगर वो नसीब में होगी हमारे चीज़ तो मिल जाएगी हमें, अगर नहीं होगी तो उससे बढ़ के भाव करने से कुछ चीज़ मिल नहीं जाएगी। ये एक सच्चा वाक्य मैं आपको बताना चाहती हूँ कि कहीं कोई गए किराए पे मकान लेने के लिए, और अभी वो बैठे हुए थे जिससे वो मकान ले रहे थे, वो एक यहूदी था, तो अभी वो उनके वहाँ पे बैठे हुए थे और लीज साइन करने वाले थे, अभी की नहीं थी, सब एग्री हो गया था कि एक कपल अंदर आता है जो हिंदू कपल होता है, और वो आके घर पर देखता और उनको बुलाता है, जो ओनर है उनको बुला के कमरे में ले जाता, और उसके बाद फिर दोनों बाहर आते हैं और वो हिंदू जो लोग थे वो चले गए। ये चूंकि मैं आंखों देखा वाक्य है इसलिए मैं आपको ये बात सुनाना चाहती हूँ। अच्छा अब क्या हुआ कि उसके बाद वो जो यहूदी आदमी था उसने आके इनको बताया कि ये जो अभी आए थे इन्होंने मुझे कमरे में ले जाके कहा कि जितने पैसे ये दे रहे हैं ना उससे ऊपर हम आपको $100 देते और आप पर मंथ हमें दे दें ये मकान और इनको ना दें। तो उसने कहा कि मैंने कहा कि नहीं मैं ऐसा नहीं करूँगा, मैं उनके साथ बैठा हुआ गो कि मैंने अभी लीज साइन नहीं की, लेकिन स्टिल मैं आपको नहीं दे सकता क्योंकि इन्होंने मेरे साथ बात मान ली और हमारा सौदा होने वाला। तो सुभान अल्लाह, यानी आप देखें कि वो यहूदी होके उसने कैसी एक अच्छी बात की मिसाल की, और ये यानी एक चीज़ ऐसी है कि अपने अखलाक से अपने किरदार से बताया कि देखो जब सौदा हो रहा हो उसके बाद आपके पास कोई इससे बढ़ के कीमत भी ले आएगा तो आपने नहीं लेनी। इसी तरह ये एक वाक्य आता है गालिबन इमाम बुखारी के बारे में ही आता है कि उनके पास कुछ लोग आए कुछ चीज़ का सौदा करने के लिए और उन्होंने एक कीमत लगा दी। अब इमाम बुखारी जो थे उन्होंने कहा कि मुझे कुछ वक्त चाहिए इसके लिए सोचने के लिए। रात हो गई, वो लोग चले गए, रात हो गई, सुबह एक और कोई लोग आए ग्रुप ऑफ पीपल और उन्होंने आके कहा कि हम आपको इससे बढ़ के कीमत देते हैं, जितनी कीमत पिछले वाले लोगों ने लगाई थी एक रात पहले उससे बढ़ के कीमत देते हैं। अभी इमाम बुखारी ने उनके साथ हाँ या ना नहीं की थी, अभी उनको कुछ नहीं कहा था, कोई इकरार नहीं किया था, लेकिन फरमाने लगे कि मैंने सोच लिया था, जहन में ही अभी बात सोच लिया था कि मैं उनको इतनी कीमत पे चीज दे दूंगा, लिहाजा मैं तुमसे चीज नहीं तुम्हें नहीं दे सकता। हालांकि अभी ना कोई इकरार हुआ, ना कोई उनके साथ सौदा तय हो गया, ना कोई उनके साथ बात आगे बढ़ी, सिर्फ जहन में बात होने की वजह से उन्होंने फरमाया कि नहीं, यानी जहन में तो ही मेरे हो गया था ना कि मैंने उनको देना है ये सौदा, तो मैं अब तुम्हें नहीं दे सकता, हालांकि कीमत ज्यादा मिल रही थी। तो खरीदने वाले को भी देखना है और बेचने वाले को भी देखना है कि वो नहीं फिर एक्सेप्ट करना शुरू हो जाए। ऑल्दो यहाँ पे तो ऐसा होता है कि घरों के मामले में आप ऑफर लगाते हैं, कोई और ने भी ऑफर लगाई थी, वो जायज़ इसलिए है कि आपको पता ही नहीं, वो मल्टीपल ऑफर लेते हैं और वो आपको नहीं पता कि दूसरे ने कितनी चीज़ की ऑफर लगाई हुई है, हो सकता है वो आपसे बढ़ के हो सकता है आपसे कम हो, तो आप उस आपको पता ही नहीं जब, तो आप किसी से बढ़ के कैसे सौदा लगा सकते हैं। तो वो वहाँ हद तक इतनी हद तक तो सही, क्योंकि वो एक मल्टीपल ऑफर ऑलरेडी ले रहे हैं। लेकिन जब आपको पता है किसी कोई भाव कर रहा है और ये इतने में इनका सौदा हो रहा है, अब मैं चूंकि अपने लिए सिर्फ चाहती हूँ तो इसलिए मैं इसे बढ़ के लगा दूं, या रिश्ता हो रहा है किसी का और मैं अब बीच में कूद जाऊं कि नहीं नहीं यहीं पे तो मैंने ही करना था, ये किसी तरह भी सही नहीं है। अल्लाह अकबर। लेकिन आए दिन हम देखते हैं कि ऐसी गलत फहमियाँ डाली जाती हैं लोगों के दिलों में कि उनके रिश्ते टूट जाए वहां से और फिर हम वहां पे कर लें, ये सही नहीं है। अच्छा जी जी, जरूर आप उनकी लाइन खोल दें अफसर की। जी मालूम, ये उनकी लाइन है। जी अफसर, आप बताएंगी कि ये जो वट्टा सट्टा जिसको हम कहते हैं, पता नहीं कुछ शायद सभी लोग ये कहते हैं ये वट्टा सट्टा,
तो
वो जी वो सही है, वो जायज है हमारे यहाँ?
जी ये जायज, क्योंकि ये होता है कि दो भाई या लोग आपस में डिसाइड कर अपने बहनों को देंगे, इसमें महर नहीं रखी जाती, जायज नहीं है।
जितना मुझे आपकी बात आवाज ब्रेक हो रही थी लेकिन मुझे समझ आ गई है कि यानी फट्टा सट्टा वैसे आप कर सकते हैं, यानी किसी एक लड़की है तो वो किसी और लड़के के साथ अगर उसकी शादी हुई है तो उसी लड़के की बहन के साथ इस लड़की के भाई की हो सकती है, इसमें कोई हर्ज नहीं। मगर वहां पे मना है जहाँ पे हक महर इस शर्त के ऊपर नहीं कि तुम हम भी नहीं देंगे तुम भी ना देना, तो इस शर्त के ऊपर हक महर ही इग्नोर कर दिया जाए, उनका फायदा हो गया ना। असल में हमें ये बातें इसलिए नहीं समझ आती क्योंकि हमारे यहाँ तो हक मेहर देना ही नहीं होता, उसकी कभी कोई बात ही नहीं होती, उसको कुछ समझा ही नहीं जाता, वो कोई हैसियत ही नहीं रखता, तो बाकी सब चीजें डिसाइड हो जाती हैं, ये तो बिल्कुल एंड की बात है। तो वहाँ जिस माशरे में लोगों ने हक मेहर देने होते थे तो वहां पे ये होता था कि भाई चलो इसी को हक मेहर समझ लिया जाए, ना हम देंगे ना तुम देना, तो इस लड़के ने भी शादी कर ली बगैर हक मेहर के, उसकी भी शादी हो गई अदले के बदले में अपनी बहन ने दे दी, तो ये चीज जायज नहीं। यानी इससे आपको अहमियत पता चलती हक मेहर की कितनी है, और इसको निकाह शगार कहा जाता था। ठीक है, अच्छा यहाँ तक ही हमने पढ़ा था या आगे पढ़ा हुआ है? हमने आगे पढ़ा हुआ आगे। अच्छा चलें अल्हम्दुलिल्लाह। अगर कोई वहां पे सर आ गए तो फिर आप मुझे बता दीजिए। जी बता दीजिएगा। अच्छा जी नाहिद सिद्दीकी, आप बताएंगे कि जो बेवा या मुतलका है उसका निकाह करने के लिए क्या जरूरी है, और कंवारी लड़की का रजामंदी के लिए क्या जरूरी है?
अस्सलाम वालेकुम उस्ताज़।
वालेकुम अस्सलाम
रहमतुल्लाह। मेरा नाम रशीदा कारिया है, मेरा ओपन हुआ है मेरा।
अच्छा ठीक
है जी। निकाह करने के लिए बेवा की तो जबान ही खराब जरूरी है, और कवारी लड़की के लिए खामोशी इकरार समझी जाएगी ना।
ठीक है, जज़ाकल्लाह खैरन जी। क्योंकि इजाब व कबूल जो है वो निकाह की शरायत में से एक है, शरायत में से एक होने की वजह से ये जरूरी है कि इजाब व कबूल किया जाए। इससे हमें यहाँ पे पता चलता है कि किसी लड़की का भी, चाहे वो बेवा है चाहे वो कंवारी है, उसकी रजामंदी के बगैर निकाह नहीं किया जा सकता, कि उसकी रजामंदी के बगैर जबरदस्ती साइन करा लिए जाए, जबरदस्ती उसका निकाह पढ़वा दिया जाए, ये किसी तरह भी जायज नहीं है। उसकी रजामंदी होना निकाह की शरायत में से एक है। तो चूंकि कंवारी लड़की ज्यादातर शर्मीली होती है, इस वजह से उसके लिए ये इजाजत है कि अगर वो खामोश भी रह गई है तो तब भी वो उसकी रजामंदी ही समझी जाएगी। लेकिन जाहिर है बेवा है मुतलका है, वो एक एज की भी हो जाती हैं, एक यानी मैच्योर भी हो जाती हैं, तो उनके लिए फिर बोलना जरूरी है, बोल के इजाजत देना। जी वो भी जी नहीं होगा फिर ये निकाह सही नहीं है, निकाह होगा नहीं ये बात नहीं है, ये निकाह सही नहीं है, और ऐसे निकाह को फिर कैंसिल कर दिया गया था फिर। ठीक है, अच्छा अगर कोई नाबालिग लड़की है तो क्या उसके लिए जायज है उसके बाप का या उसके वली का कि वो उसका निकाह कर दे? जैसे हमारे यहाँ होता है बाज दफा कि नाबालिग लड़की का निकाह कर दिया जाता है। अदीला खान आप बताएंगी? जी अदीला,
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी उस हमारे हमें जो है हदीस मिलती है हजरत आयशा का जो है निकाह ऐसे ही किया गया था जब वो नाबालिग थी, तो हम उससे उसको ले सकते हैं।
जी सही है कि इससे ये दलील मिलती है कि अगर नाबालिग लड़की है तो उसको तो जाहिर है इतनी समझ ही नहीं है कि उसके के लिए क्या बेहतर है और क्या नहीं है, उसको इतनी अकल नहीं है। तो अगर उसके वालिद उसके लिए निकाह कर देते हैं तो फिर वो जायज होगा, वो निकाह यानी हो जाएगा, ऐसा नहीं है कि निकाह ही नहीं हुआ क्योंकि वो अभी 18 एंड अबव नहीं थी। तो 18 एंड अबव तो एडल्टहुड इन्होंने रखी हुई है ना कि ये है ये भाई इस वक्त एडल्ट होते हैं, लेकिन इस्लाम में क्या है कि जब बलूगत का क्या है जब पीरियड स्टार्ट हो जाए, तो वो तो खैर अगर किसी बच्ची को 11-12 साल की उम्र में भी हो जाता है तो तब भी वो बालिग हो जाती है। ठीक है, अच्छा मेहर का बयान अब आगे फिर अगेन हम उसके ऊपर हदीस पे आते हैं, इसलिए कि ये वो चीज़ है जो कि चूंकि शराइत में से है निकाह की, इसके बगैर निकाह नहीं हो सकता। तो अब हम इंशाल्लाह ताला मेहर को देखते हैं। यास्मीन इकबाल जी आप बताइए कि मेहर क्या सिर्फ रुपए पैसे की सूरत में हो सकता है या कोई और चीज भी हो सकती है निकाह के तौर पे?
नहीं, मेहर अगर जैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु,
अस्सलाम रहमतुल्लाह
जी, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब एक सहाबी जिनके पास कुछ भी नहीं था तो उनको कुछ कुरानी आयात याद थी तो उसके जरिए मतलब वो भी एज अ मेहर करके निकाह हुआ था, तो खाली पैसा और छल्ला वगैरह की जरूरत नहीं है।
ठीक है, जज़ाकअल्लाह खैरन। इसका मतलब है कि अगर माल के अलावा किसी और के लिए कोई और चीज़ है कि भाई कुरान करीम किसी को इतना याद है वो सिखा देगा या कुरान इतना याद करके और मैं अपने मेहर ये मुकर्रर करना चाहती हूँ, तो ये भी हो सकता है। अब ज़रूरी नहीं है कि पैसा ही हो, लेकिन मेहर का बहुत दफ़ा लोग सवाल करते हैं कि मेहर कितना होना चाहिए। कोई लोग तो लाखों में रख देते हैं, इतने लाख, 10 लाख डॉलर रख दिया, इतना दे दिया। मुझे एक दफ़ा यहाँ पे पता चला कि किसी की बारात ही वापस चली गई है, मेहर के ऊपर इतना झगड़ा हुआ क्योंकि लड़की वाले कह रहे थे कि बहुत ज़्यादा मेहर रखना और लड़के वाले इस पर रजामंद नहीं थे, अल्लाह आलम कितने का वो डिमांड कर रहे थे या कुछ है, लेकिन ऐसा पता चला। तो कभी कभी ऐसा भी हो जाता है कि इतना झगड़ा हो जाता है इसके ऊपर कि वो अल्लाह ताला माफ़ फरमाए कि वापस जाने तक नौबत आ जाती है। यानी ये हमारी स्टेट में इसी जगह पे हुआ ये वाकया। तो अब कितना मेहर रखा जाए, क्या वो 32 रुपए रखा जाए या क्या लाखों में रखा जाए, कितना होना चाहिए मेहर? जी कुलसुम आप बताएंगी।
जी अस्सलाम वालेकुम रहमतुल्लाह। हेलो
जी बताइए। हाँ
जी जी, हक मेहर की कोई लिमिट नहीं है, यानी जो जिसके साथ निकाह हो रहा है उसकी इस्तेताद के मुताबिक रखा जाएगा ना?
जी ठीक है, जिस जितनी उसकी माली हैसियत है। मसलन है अगर एक लड़का लाखों में कमाता है तो और शादी पे भी लाखों में खर्च कर रहे हैं वो लोग, या माँ बाप खर्च इतना कर रहे हैं लाखों में, उनको बड़ा शौक है हम अपने बच्चे की धूम धाम से शादी करें, तो अगर वो वहाँ पे खर्च कर रहे हैं तो हक मेहर में भी अगर बेटे के लिए कर देंगे हेल्प तो कोई हरज नहीं है उसके अंदर। तो हमने देखा है अक्सर क्योंकि शो ऑफ इसमें बहुत ज़्यादा होती है शादियों में, इसलिए अपनी नाक रखने के लिए बड़ी बड़ी शादियों का तो बहुत एहतमाम करते हैं, लेकिन आज 32 रुपए नहीं है, कहीं तो 1000 रुपया रख देंगे, $200 रख दिए, $400 रख दिए, जबकि लड़की का ड्रेस या लड़के का ही जो पहनने का है वो $1000 में कहीं आ रहा है। तो इस तरह इतना बड़ा डिफरेंस तो नहीं करना चाहिए कि इतना ही ज़्यादा फर्क हो। इसी तरह जो हॉल्स की आराइश और उसके ऊपर डेकोरेशन के ऊपर तो आपने $1000 खर्च कर दिए, डेकोरेशन जो सिर्फ चंद घंटों की है, लेकिन दुल्हन को अगर कोई चीज़ देनी है जो उसके लिए गिफ्ट है, उसका पर्सनल गिफ्ट है, तो उसमें इतनी कंजूसी कि उसके अंदर असल हम आके सारी जो अपनी बुखल है वो वहां पे निकालते हैं। तो ऐसा नहीं होना चाहिए, उसके अंदर दिल खोल कर करना चाहिए। ये वो चीज है जो कि अल्लाह की तरफ से इसको अल्लाह ताला की तरफ से एक फरीजा जिसको कुरान करीम में कहा गया। तो इसमें हम सबको जितनी माएं यहाँ पे हैं या जितनी बहने हैं उनको इस चीज को देखना चाहिए कि जब हम अपने भाइयों का बेटों का कहीं भी तय करें तो हक मेहर के मामले में आके सारी कंजूसी ना करें कि जूता भी ले रहे हैं। एक एक जगह पे एक शादी में मैंने देखा कि उन्होंने जूता भी जो था कोई यानी पाकिस्तान की शादी थी तो 1000 रुपए का जूता था, 20-25 हजार तकरीबन का जूता था, और जो हक मेहर था वो 1500 रुपए था शायद। اب اس کے اندر آپ یہ دیکھیں, وہ دولہا والے جوتا لے کر آئے تھے اور اس طرح بری بنا کے لاتے ہیں جس میں ایک ایک سوٹ پہ کام اور ایک ایک سوٹ کے پرائز جو ہوتی ہے وہ, چونکہ اب دیکھیں نا لوگوں کو بھی تو دکھانا ہے نا, ہماری تو زندگیاں اب سوائے دکھاوے کی اور کچھ نہیں, تو لوگوں کو دکھانا ہے. اگر حق مہر بھی رکھنا ہے تو وہ بھی اس طرح سے رکھا جائے کہ وہ بھی لوگوں کو پتا چلے کہ ہم نے جی لاکھوں حق مہر دیا مقرر کیا ہے اور دینا کچھ بھی نہیں ہے. ریسنٹلی ایک شادی ہوئی ہے جس کے اندر بہت ہی اچھا انہوں نے مجھے یہ بات کہی کہ ہم نے اپنے بیٹے کو کہا ہے کہ آپ پہلے سے کیشئر چیک بنا کے رکھیں, جو ہی نکاح ہوگا آپ نے اسی وقت یہ ادا کرنا, اور وہ لے کر آئے تھے اپنے ساتھ. یعنی یہ کتنی اچھی بات ہے, یعنی اتنا ہی مقرر کرو کہ پھر لڑکا دے بھی سکے. دوسری ہماری کیونکہ ایکسٹریم یہ ہے کہ ہم اتنا زیادہ مقرر کر لیتے ہیں, مثلاً اگر کسی نے $1,00,000 مقرر کر دیے, وہ لڑکے کے پاس جیب کے اندر $10,000 بھی نہیں ہے, تو اب وہ کہاں سے $1,00,000 دے گا. لیکن اب اناؤنسمنٹ ہوگی تو اچھا لگے گا نا کہ $100,000 اس کا حق مہر ہے, تو تب ہم وہاں پہ کمپرومائز کرتے ہیں اور پھر ہم چونکہ دینا نہیں ہوتا اس لیے ہم ایسے ہی کرتے ہیں. تو ان شاء اللہ تعالیٰ آگے کی احادیث پھر ہم ان شاء اللہ کنٹینیو کریں گے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.